नमस्कार। यो हो उज्यालो रेडियो नेटवर्क सिधाकुरा प्रष्ट विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेरिँदै गएका गाउँघर, फेरिँदै गएका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। विदेशमा काम गरेर फर्किएका धेरै युवा व्यवसाय खेतीपाती र पशुपालनमा लागेका छन्। विदेशको सिप र अनुभवले यो काममा उनीहरूको आकर्षण बढ़ाएको हो। आजको कार्यक्रममा हामी विदेशमा काम गरेर फर्किएपछि गाई पालन व्यवसायमा रमाएका चितवनका एकजना किसानसित कुरा गर्छौं। तर सबैभन्दा पहिले नार्कको सल्लाह। यो बेला किसानले फलफूल र तरकारी बालीमा ध्यान दिनुपर्ने विषयमा नार्कको सल्लाहसहित साथी सजना तिमल सिन्हा।
फलफूल बाली यो समयमा फूल फुल्ने फलफूलहरू जस्तै कागती, लिची, आँप बालीहरूमा मौरी तथा अन्य किराहरूले गुणस्तरीय फल उत्पादनको लागि पराग सेचन प्रक्रिया गर्ने भएकाले यिनीहरूको भ्रमणलाई प्रोत्साहन गर्न विषादी नछर्कनुहोला। विषादीको प्रयोग गर्नै पर्ने भएमा स्थानीय प्राविधिकको सल्लाह अनुसार गर्नुहोला। मध्यपश्चिम तथा सुदूरपश्चिमका जिल्लाहरूमा सापेक्षित आर्द्रता न्यून रहने भएकाले सामान्य भण्डारणमा राखिएका फलफूल तथा तरकारीलाई जोगाउन भण्डार घर वरिपरि पानी छर्किएर आवश्यक ओसको व्यवस्था गर्नुहोस्। सुक्खा मौसम रहेकाले सबै किसिमका फलफूल बालीमा आवश्यकता अनुसार सिंचाई दिनुहोस्। हरेक फलफूलको मूल काण्डमा जमिनबाट 15-20 सेन्टिमिटर जति माथिसम्म 10% बेटो पेस्ट लगाउनुहोस्। कागती, सुन्तला, आँप आदिमा कालो ध्वाँसे ढुसी सुटे मोल्ड यस मौसममा प्रशस्त देखिन सक्ने भएकाले 15 ml सर्वे वा एस्टो तेल प्रतिलिटर पानीमा घोलेर 10-12 दिनको फरकमा ढुसी लागेको भाग भिज्ने गरी छर्कनु पर्दछ। मौसम अनुकूल हुँदै गएकाले केरा रोप्न शुरू गर्नुहोस्। केराको बोट ओइलाउने रोग लागेमा ब्याक्टेरिया वा ढुसी कुनबाट लागेको हो भनी प्राविधिकबाट जाँच गराई पत्ता लगाउनु पर्दछ। यदि ढुसीबाट लागेको हो भने कप्पर अक्सिक्लोराइड 2-3 ग्राम प्रतिलिटर पानीमा घोलेर 10 दिनको फरकमा 3 पटक जरा भिजाउनु पर्दछ। यदि ब्याक्टेरियाबाट ओइलाउने रोग लागेको भएमा कासु बी 1 ग्राम प्रतिलिटर पानीमा घोलेर 15 दिनको फरकमा 2-3 पटकसम्म जरा भिजाउनु पर्दछ। केराको बोटमा लाग्ने घुनकिराको नोक्सानी कम गर्न बगैँचाको सरसफाई गर्ने, एउटा गाँसमा 3 वटासम्म मात्रै बोट राख्ने र प्रत्येक गाँसमा क्लोरपाइरिफस 30 ग्राम गाँसको वरिपरि रिङ आकारमा कुलेसो बनाई माटोमा राम्रोसँग मिलाइदिनु पर्दछ। केराको बगैँचामा गवारो लाग्न सक्ने भएकाले नियमित अनुगमन गर्नुपर्दछ। गवारो देखिएमा बगैँचाको सरसफाई गर्ने, घरी काटिसकेपछिका ठुटाहरूलाई नष्ट गर्ने, किरालाई ट्र्याप गरी नष्ट गर्नुपर्दछ। किराको प्रकोप बढी भएमा बोटको कापमा वा गुबोमा कार्बोफ्युरान 5-7 ग्राम राख्नु पर्दछ वा किराको पासोमा किरालाई आकर्षित गरी नष्ट गर्नको लागि केराको थामलाई 8-10 इन्चको टुक्रा काटेर 3 टुक्राको बीचमा ससानो ढुङ्गा कंक्रिट राखेर पासो तयार पार्ने र ठाउँ ठाउँमा राखेर प्रत्येक दिन यसको अवलोकन गरी पासोमा परेको किरा नष्ट गर्नुपर्दछ। आँपको बोटमा मिलीबगको प्रकोप हुने समय भएकाले नियमित अवलोकन गर्नुपर्दछ। यसको समस्या समाधानको लागि बगैँचाको सरसफाईमा ध्यान दिनुको साथै सर्वो तेल 10-15 ml प्रतिलिटर पानीमा घोली छर्नुपर्दछ। आँपको कोयामा लाग्ने घुनको प्रकोप हुने बगैँचामा केराउ, लप्सी दाना जत्रो फल भएको अवस्थामा एसिफेट 75% SP 2 ml प्रतिलिटर पानीमा मिसाएर बोटको हाँगाहरू र हाँगाको कापमा 15 दिनको फरकमा 3 पटक छर्कनु पर्दछ। आँपको बगैँचामा मधुवा म्याङ्गो होपर लाग्ने समय भएकाले यसको नियमित अनुगमन गर्नुहोला। यो किराको अत्यधिक प्रकोप देखिएमा इमिडाक्लोप्रिड 17.8 SL 1 ml प्रति लिटर पानीमा मिसाई बेलुकी पख छर्नु पर्दछ। तरकारी बालीहरू हप्ताको मध्यतिर सुदूरपश्चिमका पहाड़ी जिल्लामा मेघगर्जनसहित असिना पर्ने सम्भावना भएकाले तरकारीका नर्सरी ब्याडमा छापो राखी छानाको व्यवस्था गर्नुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा फल कुहाउने औंसाबाट बस्नको लागि क्यू ल्युकियर युक्त बोतल ट्र्याप प्रति हेक्टर 8 वटाको दरले राख्नु पर्दछ। साथै प्रत्येक 2 हप्तामा नयाँ क्यू ल्युकियर युक्त बोतल परिवर्तन गर्नुहोस्। मालाथियन 50 EC 2 ml प्रति लिटर र 2 ग्राम चिनी भेली पानीमा मिसाएर प्रति हेक्टर 20-25 ठाउँमा फूल फुल्नु अगाडिदेखि 1-1 महिनाको अन्तरमा छर्नुहोस्। सिमी बालीमा सिन्दुरी रोग व्यवस्थापनको लागि शुरूवाती अवस्थामा प्रकोप देखिएका पात हटाई जलाउने गर्नुपर्दछ। यदि प्रकोप धेरै भएमा कपर अक्सिलोराइड 50% WP 2 ग्राम वा सल्फर पाउडर 80% WP 2 ग्राम प्रति लिटर पानीमा घोलेर बोट भिज्ने गरी छर्कनु पर्दछ। नर्सरी ब्याडमा बेर्ना उमार्ने समयमा फेद काट्ने किरा र बेर्ना कुहिने रोग लाग्न सक्ने भएकाले नर्सरी ब्याडको नियमित निरीक्षण गर्नुहोला। फेद काट्ने किरा र बेर्ना कुहिने रोगको व्यवस्थापन गर्न क्लोरपाइरिफोस 16% EC 0.5 ml र कार्बनडाजिम वेभिस्ट्रिन 50% WP 1 ग्राम प्रति लिटर पानीमा घोली स्प्रेयरबाट नर्सरी ब्याड भिज्ने गरी छर्कनु पर्दछ। नर्सरी ब्याडमा बेर्ना उम्रिसकेपछि सेतो प्लास्टिकको छानोलाई दिनमा उघार्ने र राति ओढ़ाउने गर्नुपर्दछ। बेमौसमी काँक्रो करेला घेरौला जस्ता लहरे तरकारी बालीको खेती गर्ने योजना गर्नुभएका कृषकले प्लास्टिकको गुमोज बनाई पोली ब्यागमा बिउ उमार्नुहोस्। गोलबेडाको डडुवा व्यवस्थापनको लागि डडुवाको प्रकोप आकलन गर्न फिल्ड निरीक्षण गर्नुपर्दछ। यदि डडुवाको प्रकोप कम छ भने मेन्कोजेभ 75% WP 2.5 ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुपर्दछ। यदि डडुवाको प्रकोप बढ़ी नै छ भने क्लिक्लारेस MZ 72% WP को धूलो 2 ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे छर्नुपर्दछ। किराले नोक्सानी गरेका फलहरू संकलन गरी खाडलमा पुर्नु पर्दछ। गोलबेडामा लाग्ने मोजाइक भाइरस सेतो झिंगाले सार्ने भएको हुँदा शुरूमा सेतो झिंगाको नियन्त्रण गर्नुपर्दछ। यसको लागि एसिटामाइप्रिड 20% SP 1 ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुपर्दछ। यदि मोजाइक भाइरस कम बोटमा मात्र देखिएको छ भने त्यो बोटलाई उखेलेर जलाउने काम गर्नुपर्दछ र बाँकी बोटमा भिरकोन H1 ml प्रति लिटर पानीमा घोलेर हरेक हप्ताको अन्तरालमा 3-4 हप्तासम्म स्प्रे गर्नुपर्दछ। यदि मोजाइक भाइरस धेरै क्षेत्रफलमा लागेको छ भने सबै बोटलाई उखेलेर जलाउनु नै राम्रो हुनेछ।
यो थियो यो बेला किसानले ध्यान दिनुपर्ने विषयमा नारको सल्लाह। व्यावसायिक गाई पालनमा रमाएका चितवनका एकजना किसानसित कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि सम्बन्धी विशेष कार्यक्रम बन्दिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौ। चितौन रत्नगर 10 का किसान विष्णुपुरीले व्यावसायिक रूपमा गाई पाल्दै आउनु भएको छ। अहिले उहाँको गोठमा 35 वटा गाई छन्। हरेक दिन 150 लिटर दूध बिक्री गर्दै आएका पुरीले गाई पालनका लागि 20 लाख रूपियाँ लगानी गर्नुभएको छ। 1 वर्ष जापान र 5 वर्ष मलेसिया बसेर आएका उहाँ विदेशमा गर्ने दुःख नेपालमै गर्न सके राम्रो सफल व्यवसायी बन्न सकिने बताउनुहुन्छ। लामो समयदेखि गाई पाल्दै आएका उहाँसँग गाई पाल्दाका समस्या, सम्भावना, अनुभव अनि राज्यको सहयोग र प्रविधिको विषयमा चितवनका उज्यालो सहकर्मी राधेश्याम खतिवडाले कुराकानी गर्नुभएको छ।
यहाँलाई स्वागत छ।
धन्यवाद।
लामो समयदेखि गाई पालन गर्दै आइराख्नु भएको छ, अहिलेको अवस्था के हो, कति छन् गाई?
मेरो गाई संख्या अहिले 35 वटा छ सर। विगत 64 सालबाट चाहिँ मैले यो पेसा अँगालेको। अब अहिलेसम्म दौडानमा आइरहेको छु, सङ्घर्ष गरिरहेको छु, म सङ्घर्षमा सन्तुष्ट छु।
35 वटा रहेछन् अहिले। यो बीचमा कहिले धेरै हुने कहिले थोरै हुने पनि भयो होला नि, थोरै हुँदा कति भयो र धेरै हुँदा कति भयो?
मेरो धेरै हुँदाखेरि 40 वटासम्म भयो, थोरै चाहिँ मैले चाहिँ 30 वटा भन्दा तल चाहिँ छैन सर अहिले।
किन यो गाई पालनमै लाग्नुभयो? कृषि क्षेत्रमा त अरू धेरै बाटाहरू थिए, धेरै उपायहरू थिए, धेरै कर्महरू थिए, गाईमा नै आकर्षित हुनुको कारण के हो?
सर म अब यो 58 सालबाट म बाहिर गएँ। बाहिरबाट आएर चाहिँ के गर्ने भन्दै भौतारिँदै हिँड्दाखेरि अनि मैले चाहिँ अब अरू पेसा भनेको तपाईँको किराना पसल गरौँ, कुनै पेसा गरौँ, त्यसमा चाहिँ उधारो फस्ने, दुनियाँ थरी हुने। अब यसमा चाहिँ तपाईँको गाईको थुनबाट दुध दुहेर चाहिँ लगेर डेरीमा खनाए 15 दिनभित्र पेमेन्ट आउने, यो चाहिँ मैले यो सेफ लाइन यो देखेर अनि म यो पेसातिर लागेको काम छ।
बाहिर गए पनि भन्नुभयो, कुन कुन देश कहिले कहिले कसरी जानुभयो?
म 2044-45 सालमा म जापान गएर 1 वर्ष जापानमा बसेर आएँ। म इलिगल भएको थिएँ म जापानमा गएर, त्यहाँ बस्न सकिनँ। त्यसपछि म आएर नेपालमै चाहिँ गलैँचा कारखाना पनि सुरु गरेँ, त्यसबाट पनि मलाई भएन। त्यसपछि मैले किराना दोकान गरेँ, त्योबाट पनि भएन। अनि त्यसपछि फेरि म मलेसिया 59 सालमा चाहिँ म मलेसिया गएर 64 सालमा चाहिँ म मलेसिया 5 वर्ष बसेर अनि आएर मैले यो पेसा अँगालेको हुन्छ।
जापान किन जानुभएको थियो?
म जापानमा त्यही अब काम गर्नै गएको म सर, अब टुरिस्ट भिसामा गएको। अब टुरिस्ट भिसामा गएर चाहिँ बस्न पाइँदो रहेछ, म 1 वर्ष 9-11 महिना बसेर म फर्केको छ।
पछिल्लो समय जुन विदेश जानुभयो तपाईँ, मलेसिया?
हजुर।
मलेसिया जाने क्रममा त्यहाँ अलि लामै समय पनि बस्नुभएको थियो, कस्तो थियो काम, के थियो?
म चाहिँ त्यो क्यासियो कम्पनीमा यो घडीहरूको पार्ट्सहरू क्यालकुलेटरहरू बनाउने कम्पनीमा, जापानिज कम्पनी थियो मलेसियामा, त्यसमा काम गरेँ म 5 वर्षसम्म। अनि त्यसपछि चाहिँ म फर्केको, त्यहाँ भिसा पनि भएन मेरो 5 वर्षसम्म थियो, त्यो 5 वर्षपछि भिसा दिएन। त्यसपछि म फर्केर अनि म नेपालमा आएर अनि के गर्ने त भनेर भन्दाखेरि अब यो यहीँ नेपालमै केही गरे हुन्छ भनेर अनि मैले यो पेसालाई अँगालेर गरेको, म अहिलेसम्म सफलै छु।
जस्तो मलेसियाबाट फर्केर आइसकेपछि तपाईँले अरू अरू कृषिका क्षेत्रहरूमा पनि हेर्नुभयो होला, गाईबाट नै उत्तम लागेर गाईमा लाग्नुभएको छ। गाई पाल्दाखेरि सुरुमा केही पारिवारिक रूपमा पहिलेदेखि पाल्दै आएको कारणले सजिलो भयो, अथवा कोही साथीहरूले केही प्राविधिक सल्लाह दिएका कारणले सजिलो भयो, के कारणले सजिलो लाग्यो तपाईँलाई?
होइन, यो पहिला मेरो बुवा आमाहरूले पहिला यो कृषि भएको हुनाले घरमा आफ्नो खानाको लागि चाहिँ गाई पालेर चाहिँ गाई भैँसी पालेर बसिराखेको हाम्रो परिवार हो। अनि त्यसमा चाहिँ अब अहिले यो व्यवसाय रूपमा गरौँ न त भनेर चाहिँ अनि मैले चाहिँ यो सुरु गरेको हो सर।
यति धेरै गाई छन्, बस्ने गोठ पनि व्यवस्थित हिसाबले बनाउनु भएको छ, सानालाई छुट्टै बाँध्नु भएको छ, दुनाहरू पनि त्यही हिसाबले व्यवस्थापन गर्नुभएको छ, यो प्राविधिक ज्ञान चाहिँ कसरी प्राप्त गर्नुभयो?
प्राविधिक ज्ञानहरू मैले पहिला एउटा अर्को त्यहाँ चैनपुरमा एउटा चाहिँ फर्म थियो, त्यो गएर म फर्म हेरेर पूर्ण दत्त भूषालजी भन्ने एउटा हाम्रो व्यवसायिक कृषक हुनुहुन्थ्यो, उहाँको गएर फर्म हेरेँ। त्यसपछि अनि मैले आफैले त्यो दिमाग लगाएर कोही उहाँकोबाट हेरेँ, कोहीले आफैले गएर मैले एउटा फर्म आफ्नो उसबाट बनाएर मैले दुईतिर चाहिँ गाई बाँध्ने, बिचमा चाहिँ डुँडो राखेर अनि त्यसबाट बिचबाट चाहिँ घाँस पानी दाना दिन मिल्ने खाले मैले त्यस्तो आफ्नै उसबाट बनाएर अहिले सुरु गरिरहेको छु।
जस्तो सुरुमा लगानी गर्दा कति लगानी गर्नु पर्यो र अहिलेसम्म आउँदा तपाईँको यो गाई पालनमा कति लगानी भइसकेको छ?
मेरो अहिलेसम्म मेरो सुरुबाट अहिलेसम्म मेरो 20 लाख भन्दा बढी नै भएको छ सर।
20 लाख लगानी गर्नुभएको छ, यसको फाइदा?
हजुर, फाइदा पनि छ सर। अब गर्न दुःख गर्नु पऱ्यो, दुःख गरेर म विदेशमै बसेर चाहिँ त्यो त्यहाँको दुःख चाहिँ यहाँ गर्ने हो भने तपाईँले यहाँ हामीले सुन फलाउन सकिन्छ। तर हामीले यहाँ चाहिँ गर्न अल्छी मान्छौँ, विदेशमा गएर चाहिँ कोचा लगाउने, टोयलेट सफा गर्नेदेखि लिएर दुनियाँ चाहिँ गर्न हामी तयार हुन्छौँ, 12 घन्टा 16 घन्टा गर्न तयार हुन्छौँ। तर यहाँ 16 घन्टा गर्ने हो भने तपाईँले सुन फल्छ यहाँ चाहिँ हाम्रो नेपालमा चाहिँ। मैले त्यो त्यहाँको दुःख देखेर अनि म यहाँ आएर सुरु गरेँ। यो सुरुबाटै म अहिलेसम्म चाहिँ म सफल भएको छु, मलाई आफै खुसी लाग्छ। मलाई चाहिँ यो पेसा म आफैले गरेको हुँदाखेरि
जस्तो नेपालमै दुःख गर्दा राम्रो छ भन्ने मान्छेहरू धेरै भेटिन्छन्, तर आधार के कारणले राम्रो छ भन्ने कुरा चाहिँ कमैले बोल्दछन् क्या? तपाईँले के कारणले राम्रो देख्नुभयो?
होइन, कारण भन्नु कारणमा यही हो सर। अब काम गर्दै गयो, काम गर्दै जाँदाखेरि चाहिँ त्यो उहरू बुझ्दै गइन्छ कहाँ के हो भन्ने कुरो। अब एउटा गाई पाल्नेले गाईलाई गएर एकचोटि हेऱ्यो भनेदेखि यसलाई चाहिँ के भएको छ, बिरामी भएको छ भने त्यो गाईले नै सिकाउँदो रहेछ। त्यो सिक्दै गएर सिक्दै जाँदाखेरि यसो गर्दाखेरि यो हुँदो रहेछ, 5 लिटर दुध दिने गाईलाई 7 लिटर कसरी बनाउने भन्ने त्यो हुँदो रहेछ। त्यो 7 लिटर दुध दिँदाखेरि खर्च चाहिँ कसरी कम गर्ने भनेर त्योतिर मेरो दिमाग हुँदो रहेछ। त्यसरी चाहिँ खर्च कटौती गर्ने र आम्दानी बढी कसरी लिने भन्नेतिर त्यो सोचको ले गर्दाखेरि नै म अहिलेसम्म सफल भएँ।
काम गर्ने मान्छेहरू पनि राख्नु भएको छ?
हजुर, काम गर्ने मान्छे 2 जना छ। हजुर,
आम्दानीको हिसाबले 35 वटा गाई आफ्नो गोठमा रहँदाखेरि के कति कस्तो आम्दानी हुँदो रहेछ?
मैले अब सुरु अहिलेसम्म गर्दाखेरि मेरो एभरेजमा तपाईँको मलेसिया गएर मैले कमाएको भने 25-25 हजार रुपियाँ हुन्थ्यो मेरो महिनाको, भनेदेखि मैले अहिले यहाँ चाहिँ 75-80 हजार रुपियाँ चाहिँ एभरेजमा, कहिले चाहिँ बढी पनि हुनसक्छ कहिले कम पनि हुन्छ, त्यही अनुसारले चाहिँ मैले मेरो भइरहेको छ।
बिहानदेखि बेलुकासम्मको रुटिन हुन्छ नि, के हुन्छ
रुटिन? म बिहान 5 बजे उठ्छु अनि त्यसपछि गाई दुहुनी, अनि त्यसपछि अब काम गर्ने उहरूले चाहिँ गोबर फाल्छन्, अनि त्यसपछि गाई मेरो घरमै दुध लिन आउँछन् साथी उहरू किसानहरू। अब अहिले गाई पाल्न धेरै मान्छेहरूले छोडिसके, 10 कट्टा एक धुरमा चाहिँ घर बनाएर दुई चार धुरमा घर बनाएर बसेका हुन्छन्। उनीहरू आएर चाहिँ बिहान चाहिँ लाइन हुन्छ म कहाँ तपाईँको घरमा दुध लिन आउने, मलाई त्यो सन्तुष्ट चाहिँ मैले त्यहाँनिर त्यो पनि मलाई चाहिँ मैले म सफल भन्ने म त्यहाँनिर पनि म उ गर्छु। दुध लिन आएर चाहिँ 1 लिटर 2 लिटर 4 लिटर 5 लिटर लानुहुन्छ मेरो घरबाट, स्वच्छ दुध हुन्छ। घरमा आफ्नो अगाडि हेरेर आफ्नो अगाडि दुहेको दुध लिएर जानुहुन्छ, अनि त्यसपछि चाहिँ मैले त्यो दुध दुहिसकेपछि पानी खुवाउने अनि परालाहरू काटेर हाल्ने, यही हो दैनिक।
कतिजना ग्राहक छन् नियमित घरमा दुध लिन आउने ग्राहक?
यो ग्राहकहरू भन्नाले तपाईँको अब 25-30 जनादेखि 40-50 जनासम्मको हुन्छ मेरोमा चाहिँ दुध लिन आउनेहरू। कहिले चाहिँ घट्ने बढ्ने त्यो त भइहाल्छ, नियमितहरू चाहिँ मेरो 30-35 जना 40 जना हुन्छ चाहिँ ग्राहकहरू हुनुहुन्छ।
बाँकी रहेको दुध
चाहिँ त्यही घर नजिकै चाहिँ म डेरी छ हाम्रो हरियो डेरी भन्ने, म त्यो डेरीको पनि म सञ्चालक अध्यक्ष हो, अनि मैले त्यो दुध चाहिँ बाँकी रहेको म त्यहाँ लिएर जान्छु।
अब जस्तो आहारा गाई पालिसकेपछि आहारा दानाका पनि केही समस्या होलान्, त्यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ?
दानाको लागि चाहिँ अब यो हाम्रो नेपाल सरकारले अहिले यही दानामै छ, किसानहरूलाई चाहिँ हौसला दिने चाहिँ एउटा वातावरण चाहिँ नेपाल सरकारबाट चाहिँ भएको छैन अहिलेसम्म। तपाईँको दाना कस्तो क्वालिटीको आएछ त्यो निरीक्षण गर्ने यहाँ हामीले कुनै ऊ छैन, माटो खुवा छ कि ढुङ्गा खुवा छ कि के खुवा छ भने यो चाहिँ केही पनि छैन। यो नेपाल हामीले कुनै दाना भनेर बनाएको छ, दाना लिएर आएर हालेर खुवाएछ, के खुवाइएछ, बिख खुवाइएछ कि अमृत खुवाइएछ त्यो चाहिँ थाहा छैन। अब यस्तो उसबाट चाहिँ हामीलाई राज्यले पनि अलिकति त्यसमा चाहिँ निगरानी गरिदिएर यो दाना खुवा, यो क्वालिटी छ, यो ब्रान्डेड छ, यो छ भनेर भनिदिएदेखि चाहिँ हामीलाई सजिलो हुने थियो, त्यो चाहिँ हामीले छैन। दुनियाँ 100 थरीका 1000 थरीका ब्रान्डेडहरू आउँछ, आएर चाहिँ आज यो खुवा भनेर भन्छ, यो खुवाएर हुन्छ कि अर्को अर्को खुवाएर हुन्छ कि अर्को खुवाएर हुन्छ, यस्तै छ। राज्यले चाहिँ त्योतिर पनि अलिकति नजर लगाएर चाहिँ ल यो ब्रान्डेड कम्पनी हो, यिनीहरूको चाहिँ खुवाउँदा केही फरक पर्दैन भनेर चाहिँ राज्यबाट चाहिँ हामीले त्यो चाहिँ पाउन सकेको छैन।
जस्तो उत्पादन बढाउनका निम्ति लागत घटाउने भन्ने खालको कुरा पनि छ, तपाईँले आफ्नो व्यवसायमा चाहिँ लागत घटाउनका निम्ति अप्नाएका उपायहरू के छन्? जस्तो पराल, घाँस, दाना, चोकर, यसमा केमा ख्याल राख्नु भएको छ तपाईँले?
मैले सबभन्दा बढी चाहिँ मैले अहिले घाँसमा दिएको छु फोकस चाहिँ मेरो, मैले साथीहरूलाई पनि गरेको छु, मैले घाँसलाई फोकस गरेको छु। घाँस लगाउनु भयो तपाईँ, पराल खुवाउनु भनेको त्यो गाईको पेट भर्नुलाई मात्रै हो, त्यसले कुनै तत्त्व छैन, त्यसले केही पनि दिँदैन। तपाईँको चाहिँ घाँस खुवाउनुहोस्, घाँस खुवाएपछि तपाईँको उसले पाउने क्यालोरी त्यो दाना पनि खुवाउनु पर्दैन। घाँस खुवाएपछि तपाईँको क्यालोरीहरू सबै मिलेको मिलेर बनाएको बनेको ऊ हुन्छ त्यसमा। त्यो हुनाले चाहिँ घाँस खुवायो भनेदेखि चाहिँ तपाईँको दुध त्यत्तिकै बढ्यो, लागत पनि कम भयो, दाना चोकर कम लाग्ने भयो, लागत चाहिँ कम हुने भयो। यो यसो
अब जस्तो प्राविधिक कुरा गरौँ न, औषधि उपचारको सवालमा राज्यको सहयोग कस्तो छ, तपाईँ आफैले पनि कसरी व्यवस्थापन गरिराख्नु भएको छ?
राज्यको तर्फबाट खोइ औषधिहरूमा त म अहिलेसम्म मैले चाहिँ त्यस्तो चाहिँ एउटा खोरेत भ्याक्सिनेसनको कार्यक्रम हुन्छ, त्यो कार्यक्रम चाहिँ त्यही एकचोटि वर्षमा एकचोटि लिएर आएर चाहिँ उनीहरूले चाहिँ लगाइदिने कार्यक्रम चाहिँ त्यो छ सरकारबाट। अरू चाहिँ त्यो औषधि उसमा चाहिँ मैले अहिलेसम्म केही पनि पाएको छैन।
आफैले चाहिँ कसरी व्यवस्थापन गर्नुभएको छ?
आफैले चाहिँ त अब गाई बिरामी भयो भने टेक्निसियनलाई बोलाए, डक्टरलाई बोलाएर चाहिँ अनि उपचार गर्ने, पैसा चाहिँ अब आफूले तिर्ने गरेको छु मैले।
जस्तो गाईको कानमा चाहिँ ट्याग पनि लगाएका देख्छौँ हामी होइन, अब यो चाहिँ के कतै बिमा गरेर यसको सुरक्षाको ग्यारेन्टी चाहिँ कुनै उपाय अप्नाउनु भएको छ तपाईँले?
सुरक्षाको यो चाहिँ अहिले नेपाल सरकारले भर्खरै 75% चाहिँ नेपाल सरकारले 25% चाहिँ किसानले गरेर तपाईँको 1,00,000 रुपियाँको गाई बिमा गर्नु पऱ्यो भने हामीले तिर्नु भनेको 1,250 रुपियाँ तिर्यो भनेदेखि तपाईँको 1,00,000 रुपियाँको गाईको बिमा भयो। 1,00,000 रुपियाँको गाईको बिमामा तपाईँको गाई यदि कुनै कारणले मृत्यु भयो भनेदेखि 90% चाहिँ नेपाल सरकारले बिमा कम्पनीले हामीलाई दिन्छ। त्यो चाहिँ अहिले भर्खरै 1-2 वर्ष भयो त्यो लागू भएको, त्यो एकदम राम्रो हो।
तपाईँले गर्नुभएको?
मैले गरेछु, मेरो सबै गाईको बिमा छ मेरो
हजुर। अब जस्तो बिमा पनि गर्नुभएको छ, सुरक्षाको हिसाबले पनि आफू एकदम सेक्योर भएर पनि बस्नु भएको छ, विदेश जान चाहने कोही युवाहरू हुनुहुन्छ, लगानी त गर्नु पर्यो, त्यति लगानी गरेर म गाई पालेरै यहीँ केही राम्रो गर्न सक्छु कि भन्ने उहाँहरूलाई त्यस्तो खालको सोच आयो भने उपाय हुन्छ नि यो गर्नुहोस् भन्ने खालको तपाईँको त्यो बाटो कसरी देखाइदिनुहुन्छ भन्नुहोस् त?
मैले यदि विदेश जान लागेको साथीहरूलाई मैले के भन्छु भने तपाईँहरू चाहिँ विदेश भनेर विदेश गएर चाहिँ त्यो ऊ हुँदैन, तपाईँ नेपालमै गर्नुहोस्। तपाईँ एउटा गाई पाल्नुहोस्, एउटा गाईले तपाईँको 15 लिटर दुध दिन्छ। 15 लिटर दुध भनेको अहिलेको हिसाबमा तपाईँको 750 रुपियाँ एभरेजमा गर्दा नि 750-800 रुपियाँको दुध भयो। तपाईँको 800 रुपियाँ त्यसमा खर्च हिसाब गर्नुहोस्। तपाईँको खर्च चाहिँ खासै हुँदैन, तपाईँको दाना चाहिँ ऊ गर्नुहोस्, तपाईँले घाँस लगाउनुहोस्, घाँस लगाउँदाखेरि खासै त्यति खर्च हुँदैन। तपाईँको दिनमा चाहिँ तपाईँले 500 रुपियाँ एउटा गाईबाट 500 रुपियाँ मात्रै को ऊ भयो भने तपाईँको चाहिँ 5 वटा गाई पाल्नुभयो भने दिनमा चाहिँ 2,500 भयो। 2,500 भनेको महिनाको चाहिँ 60-65 हजार रुपियाँ त्यो हुन्छ। तपाईँको 2,50,000-2,50,000 रुपियाँ फसाएर अर्काको देशमा गएर दुनियाँ 12 घन्टा 24 घन्टा म त आफै देखेर आएर भोगेर आएर म यो पेसा गरेका छु, आफ्नो म सन्तुष्टि छु यो पेसामा। त्यो तपाईँहरू यदि जान चाहनुहुन्छ भने एकचोटि फर्केर हेर्नुहोस्, तपाईँहरूले 2-4 वटा गाई पालेर हेर्नुहोस्, त्यसपछि चाहिँ तपाईँहरूको चाहिँ के हुन्छ। यस्तै तरकारी खेतीमा पनि त्यस्तै छ, अहिले चाहिँ तरकारी खेती गऱ्यो, तरकारी खेतीबाट पनि राम्रो आम्दानी लिइराखेको छन् साथीहरूले। मैले चाहिँ विदेश नजानुस् भन्नलाई मैले चाहन्छु।
अब जस्तो तपाईँ कहाँ आएर केही प्राविधिक ज्ञान लिन चाहन्छु, म नयाँ काम गर्न खोज्दैछु भन्यो भने तपाईँसँग म आइपुग्ने लोकेसन क्षेत्र चाहिँ बताइदिनुहोस् न, बाटो कसरी पुग्ने तपाईँलाई भेट्नलाई अथवा तपाईँको फर्म हेर्नलाई?
मेरो चाहिँ फर्म भनेको यो रत्ननगर 8-10 पर्छ, यो टाढीदेखि तपाईँको हाइवेदेखि 500 मिटरभित्र अगाडिपट्टि चाहिँ छ मेरो मालिका पशुपालन तथा पशु विकास फर्म भन्ने छ। तपाईँको त्यहाँबाट भित्र हाइवेबाट निपनी चोकबाट भित्र छिरेपछि विष्णुपुरीको गाई फर्म कहाँ भनेर भनेपछि जस्तो बच्चाले पनि बताइदिन्छ, तपाईँको वरिपरि त्यहाँ जुन बच्चाले पनि बताइदिन्छ, सजिलै आउन सकिन्छ मेरो फर्ममा चाहिँ।
यसभन्दा अगाडि कुनै त्यस्तो टोलीहरू आएका छन्?
अस्ति भर्खरै पनि चरणले चाहिँ नेपाल सरकारले चाहिँ टुरमा लगेको थियो, 75 जिल्लाबाट टुरमा लिएर आउँदाखेरि मेरो फर्ममा चाहिँ लिएर गएर मेरो फर्म पनि भिजिट गराउनु भएको थियो,
फर्म पनि दर्ता गरेर अगाडि बढ्नु भएको छ। राज्यको निकाय जस्तो जिल्ला पशु सेवा कार्यालय, इलाका पशु सेवा कार्यालयबाट तपाईँलाई कतिको सहयोग भएको छ, अनुदानका कार्यक्रमहरू कतिको प्राप्त गर्नुभएको छ?
मैले 2073-72 चाहिँ युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको मैले चाहिँ 1,50,000 रुपियाँ चाहिँ मैले पाएको छु। अनुदान भनेर अनि त्यसपछि अब त्यो घाँसका घाँसमा अनुदान दिइरहेछ अहिले सरकारले घाँस घाँसको बिउहरू मैले पाएको छु अब यो ग्राइन्डर मिसिनहरू दाना बनाउने मिसिनहरू चाहिँ हाम्रो चरणबाट चाहिँ मैले पाएको छु मैले यही हो
अब जस्तो उत्पादनकै कुरा गरौँ दैनिक कति लिटर दुध उत्पादन हुन्छ तपाईँको
मेरो अहिले दैनिक 190 लिटर चाहिँ दुध उत्पादन छ
190 लिटर त्यसको स्थानीय लोकल बिक्री भन्छ त्यसलाई तपाईँकै घरबाट बिक्री हुने कति लिटर र डेरीमा कति पुर्याइराख्नु भएको छ
मेरो घरबाट मेरो 40-50 लिटर घरबाट जान्छ त्यो भनेको चाहिँ तपाईँको मेरो 70 रुपियाँ लिटरमा जान्छ घरबाट अनि डायरीमा लिएर जान्छु त्यो बाँकी रहेको दुध चाहिँ डायरीमा लिएर जाँदाखेरि डायरीमा पर्ने भनेको तपाईँको 50-55 बिचमा त्यही हो पर्ने चाहिँ छ
जस्तो घरबाट बिक्री गर्ने मूल्य र डायरीले दिने मूल्यमा फरक छ यसमा किन यस्तो फरक हो त्यो कारणले पनि केही समस्या हो नि किसानमा
समस्या चाहिँ त्यो हो अब त्यो चाहिँ उनीहरूले त्यहाँबाट लगेर पनि फेरि चाहिँ काठमाडौँतिर पठाउनु पर्ने अरू उसमा ठुलो प्लानहरूमा पठाउनु पर्दाखेरि अनि त्यो गर्दै जाँदाखेरि 70-75-80 पर्ने रहेछ त्यो अब यो हामीलाई खासै हामीले किसानबाट यो भयो यो मैले घरबाट बेचेको त 2-4 लिटर हो त्यो कुनै उसको कुरो भएन त्यो जुन भनेको त हाम्रो त्यो डेरीमा हो डेरीमा लगेर बेचिन्छ त्यसको हो हामीले प्रफिट र फाइदा छ कि छैन भनेर हेर्ने चाहिँ त्यो चाहिँ हाम्रो लागि एकदमै कम हो त्यो 50-55 रुपियाँ भनेको एकदमै कम हो कम्तीमा पनि हाम्रो चाहिँ 80-100 रुपियाँ पर लिटर चाहिँ डेरीमा परिदियो भनेदेखि हामी एउटा नेपालीको छोरा कहीँ विदेश जाँदैन यो यहीँ नेपालमै गर्छन् अब यो चाहिँ वातावरण भएन पानीको किन्दाखेरि हामीले 25-30 रुपियाँ लिटर चाहिँ हामीले पानी किनेर खान्छौँ तर हाम्रो दुधको मूल्य भनेको त्यही 40-45 रुपियाँ 50 रुपियाँ 55 रुपियाँ यही छ त्यो अब यसमा चाहिँ नेपाल सरकारले चाहिँ हेरिदिनु पर्यो
अब जस्तो मूल्यका कुरा पनि भयो उत्पादनका कुरा पनि भयो लागतका कुरा पनि भयो अहिलेसम्म तपाईँले गाई पालेर यहाँसम्म आइपुग्दाखेरि मैले देखिने गरी यो उपलब्धि गरेँ भन्ने कुरा केही छ
मैले देखिने गरेको काम भनेको मैले अब मेरा छोरा दुईवटा छोरा एउटा छोरी छ मैले दुईवटा छोराछोरीलाई मैले पढाएको छु उनीहरूलाई राम्रो उच्च शिक्षा दिएको छु त्यही नै हो मेरो उपलब्धि भनेको छ
अब राज्यले चाहिँ के गरिदिएदेखि सहज हुन्छ यस्ता किसानहरूलाई तपाईँको अनुभवले के बताउँछ
राज्यले भनेको मैले अहिले चाहिँ मैले घाँस लगाएको छु घाँस लगाउँदाखेरि तपाईँको घाँस काट्ने मान्छेहरू अहिले पाउँदैन घन्टाको 70 रुपियाँ तिरेर मैले घाँस कटाउनु पर्छ मैले म आफूले एकजनाले मैले चाहिँ 40-40 गाईलाई चाहिँ मैले काटेर मेरो सम्भवै हुँदैन त्यो हुनाले राज्यले त्यस्ता यान्त्रिकरणहरू दिनु पऱ्यो कि विदेशतिर अस्ति म पन्जाब हरियाणातिर नि म घुमेर आएँ आउँदाखेरि यान्त्रिकहरू छ पराल काट्ने घाँस काट्ने मिसिनहरू छ त्यो मिसिनहरू नेपाल सरकारबाट अनुदान दिनु पऱ्यो हामीलाई हामी गरेर देखाउँछौँ हामीले चितवन जिल्लालाई दुधको चाहिँ भण्डार भनेर हामी बनाउँछौँ हामी चितवन जिल्लामा पनि रत्ननगर चाहिँ एकदमै दुधमा चाहिँ अगाडि बढेको क्षेत्र हो त्यो हुनाले यान्त्रिकरणहरूमा जस्तै अब दुध दुहुने मिसिन भयो तपाईँको चाहिँ पर घाँस काट्ने मिसिन भयो घाँस कटिङ गर्ने मिसिनहरू यस्तोमा चाहिँ अनुदान दिने जग्गा जसले घाँस लगाउँछ त्यो घाँस लगाउने मान्छेलाई चाहिँ जग्गाको भाडामा पनि अनुदान दिएदेखि चाहिँ लागत उता घट्ने तपाईँको दाना चोकर चाहिँ खुवाउन नपर्ने यो ढुङ्गा माटो के हो त्यो दाना भनेर त्यो खुवाउन नपर्ने घाँसबाटै गऱ्यो भने उत्पादन बढी हुने लागत कम लाग्ने यसरी गर्न सकिन्थ्यो नेपाल सरकारले चाहिँ योतिर चाहिँ ध्यान दियो भनेदेखि चाहिँ अवश्य पनि हामी चाहिँ अगाडि बढ्न सक्छौँ जस्तो लाग्छ
जस्तो यो गाई पालनकै क्षेत्रमा तपाईँले नेपालभित्रको कहाँ कहाँको कस्तो कस्तो फर्महरू हेर्नु भएको छ र देशभन्दा बाहिरको कहाँ कहाँ भिजिट गर्नुभएको छ
म अहिलेसम्म अस्ति भर्खरै म चाहिँ हाम्रो यो रत्ननगर नगरपालिकाबाट चाहिँ म टुरमा गएको थिएँ हाम्रो टोली जो जम्बो टोली नै गएको थियो हाम्रो उसको चाहिँ वार्ड अध्यक्षहरूलाई नै हामीले लिएर गएको थियौँ हामी व्यवसाय कृषकहरू र अनि वार्डका प्रतिनिधिहरूलाई हामीले लिएर गएर पन्जाबको हरियाणा भन्ने ठाउँमा चाहिँ गएर हामीले त्यो फर्महरू हामीले त्यहाँ फर्महरू त 500-700 हजार 5 हजार पालेको फर्महरू रहेछ, तर हामीलाई युज हुने खालको फर्महरू हेरौँ भनेर चाहिँ गएर पन्जाबको लुधियाना भन्ने ठाउँमा चाहिँ गएर चाहिँ फर्म हेऱ्यौँ। त्यहाँ 200 एक ठाउँमा चाहिँ 70-80 गाई पालेको ठाउँ थियो, एक ठाउँमा 200-250 पालेको ठाउँ थियो। त्यो देखेर मलाई एकदमै उ लाग्यो। घाँस काट्ने मिसिनहरूदेखि लिएर तपाईँको चाहिँ हेयर स्टाइलिसहरू बनाएर चाहिँ खुवाएको त्यो देखियो। पराल भनेको चाहिँ तपाईँको डढाएर फाल्दो रहेछ त्यहाँ चाहिँ। त्यसपछि फर्केर आयो, फेरि अर्कोचोटि म यता चाहिँ यो गुवाहाटी साइडतिर गएँ। म अस्ति भर्खरै गुवाहाटी हाम्रो यो वार्डको बजेटबाट चाहिँ वार्डले लिएर गएको, त्यसमा चाहिँ गुवाहाटी गएर हेर्दाखेरि गुवाहाटीमा पनि तपाईँको त्यही फर्महरू हेऱ्यो कस्तो के रहेछ भनेर, त्यहाँ 60-70 वटा 50-60 वटा नपालेको फर्महरू नेपालीहरूले पालेको ठाउँ रहेछ। त्यहाँ नेपालीहरूकै बस्तीमा गएर हामी गएर हेऱ्यौँ, मलाई एकदमै राम्रो लाग्यो। त्यो चाहिँ
के चाहिँ गर्न सकिन्छ एकदमै सहज रूपमा नेपालको अवस्था हेर्ने हो भनेदेखि यो गाई पालनको क्षेत्रमा हामीले तत्कालै गर्न सकिने कुरा चाहिँ के हुनसक्छ?
तत्काल भनेको हामीले चाहिँ अहिले हामीले ऊ गर्ने भनेको अहिले तत्का एकदमै उसको कुरा भनेको गाई क्वालिटीको गाई हामीसँग अहिले छैन, सबै विदेशी हो। त्यो क्वालिटीको गाई ल्याउन इन्डियाबाट होस् कहाँबाट होस् क्वालिटीको गाई आओस्, क्वालिटीको सिमेन्टहरू हाम्रो नेपालमा चाहिँ सिमेन्टहरू चाहिँ उत्पादन होस्, गाईहरू राम्रो क्वालिटीको गाईहरू लिएर आएर अहिले हामीसँग हामीले खोजिदियो भने यहाँ 20 लिटरभन्दा बढी दुध दिने गाई हाम्रो नेपालमा सायद पाउनलाई एउटा दुईवटा बाहेक अरू हामी छैन। हामीसँग भनेको 5 लिटरदेखि 15 लिटरसम्म दुध दिने गाईहरूलाई चाहिँ अलिक छ्यासी पाइन्छ होला, 20 लिटरभन्दा माथि दुध दिने गाईहरू पाउन गाह्रो छ। इन्डियाबाट ल्याउने हामीलाई चाहिँ त्यो वातावरण सहज हुनु पऱ्यो, र हाम्रा बाछाहरूको चाहिँ एकदमै ठुलो समस्या भनेको किसानहरूलाई चाहिँ बाछाहरूको यो बाछाहरू चाहिँ कसरी चाहिँ व्यवस्थापन गर्ने, यो सरकारले नेपाल सरकारले योतिर चाहिँ ध्यान दियोस्। हामीले बाछाबाछी उत्पादन गरेपछि तपाईँको गाईले बर पाउँछ, बर पाए बर हामीले दुध खुवाएर खुवाए 3 महिनापछि हामीले 4 महिनापछि लगेर जङ्गलमा छोड्नुपर्ने परिस्थिति छ। यो त्यो खुवाएको त्यो त हाम्रो त गयो नि त, लस भयो नि त, हामीले त्यसलाई हुर्काएर ऊ गरेको त्यो चाहिँ कि चाहिँ हामीलाई इन्डिया पठाउने इन्डिया अथवा कहाँ कुन निकासी हुने चाहिँ एउटा वातावरण मिलाउनु पऱ्यो नेपाल सरकारले, कि यहीँ नेपालमा चाहिँ कि त्यस्तो बरहरू नपाउने चाहिँ सिमेन्ट गरेर बाछीहरू मात्रै पाउने हुनु पऱ्यो। अब बुढाखाडा भएपछि त्यसको चाहिँ व्यवस्थापन गर्ने हाम्रो उसमा केही पनि नीति नै केही पनि छैन। योतिर चाहिँ एकदमै सबभन्दा ठुलो पोइन्ट भनेको यो हो, यसमा चाहिँ नेपाल सरकारले ध्यान दियो भने एकदमै हुन्छ।
जस्तो बाछी मात्रै जन्माउने सिमेन्टको चाहिँ यो प्रयोगमा आयो भन्ने कुरा छ नि, तपाईँहरूको बिचमा यो आइसकेको छ कि छैन?
एकचोटि ट्रायलमा आयो, आएर चाहिँ कोही सफल भयो कोही भएन। त्यो मेरो फर्ममा पनि लिएर आएर लगाएको थियो, अब त्यो दुईवटा चाहिँ भयो, दुईवटाले चाहिँ पावर पाइदियो। यस्तो छ, यो चाहिँ बरै बाछी नै पाउने भयो भने बाछीहरू हुर्काउने वातावरण हुनु पऱ्यो। तपाईँको बुढा गाईहरूको चाहिँ व्यवस्थापन गर्ने चाहिँ यो केही पनि छैन, यो नेपाल सरकारको कुनै नीतिभित्रै पर्दैन, यो नीति नै छैन। यो बुढाखाडाहरू गाईहरूलाई के गर्ने त हामीले, योतिर हामीलाई एकदमै समस्या भनेको यहाँनिर छ। यो चाहिँ कसरी हुन्छ यो व्यवस्थापन सरकारतिरबाट भइदियो भने अनि हामी अगाडि बढ्न सकिन्छ।
जस्तो अब भविष्यको योजना चाहिँ 20 लाखभन्दा बढी लगानी गरिसक्नु भएको छ, लामो समय गाई पनि पाल्नुभयो, अझै यसलाई व्यवस्थित गर्छु यसरी जान्छु भन्ने केही योजना छ?
मेरो योजना अब मेन भनेको समस्या मेन पावरको भयो, मेन पावरको सट्टामा तपाईँको यान्त्रिकरणहरू आइदियो भनेदेखि हामीले घाँस काट्ने मिसिनहरू, अब अहिले मैले 70 रुपियाँतिर घाँस कटाइरहेको छु घन्टाको भनेदेखि, त्यो घन्टाको 70 रुपियाँ काट्नेको सट्टा एउटा मिसिन आइदियो भने, मिसिन पायो भने मैले मिसिनबाट काट्दा त मेरो लागत त कम भयो त, अनि मैले बढाउन सक्ने ऊ भयो। अब त्यो पनि छैन, यता त्यही गाईलाई त्यही घाँस 70 रुपियाँमा घाँस कटाएर चाहिँ खुवाएर चाहिँ मेरो लागत चाहिँ त्यति मैले फाइदा चाहिँ मैले त्यति लिन सक्दिनँ। त्यो हुनाले अब सरकारले चाहिँ यस्ता उतिर हेरिदिनु पऱ्यो कि के गर्दा किसानलाई चाहिँ फाइदा छ, कुन सब्सिडी दिँदाखेरि किसानलाई चाहिँ प्रत्यक्ष चाहिँ फाइदा हुन्छ, त्योतिर सरकारको ध्यान जाओस् भन्ने चाहिँ मेरो लाग्छ।
र अन्तिममा जो यो गाई पालनका निम्ति चाहे एउटा होस् चाहे दुईवटा होस् अझ बढी होस् बिस्तारी यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन चाहन्छु भन्नेका लागि तपाईँको अन्तिममा सन्देश के छ?
तपाईँहरूले गाई पालेर उ गर्नुहोस्, राम्रो गाईको उसमा गर्नु, तपाईँहरू अवश्य सफल हुनुहुन्छ। मैले पनि 9 वटाबाट सुरु गरेका थिएँ, म अहिले 40-50 वटा मैले बनाएको छु, म मैले कुनै अन्तबाट लिएर आएर मैले गरेको होइन, म त्यसैको कमाइले त्यसैको उसले म यतिको भएको छु। म अहिले चितवनमा गाई पालक कृषक भनेर चिनिनी म भएको छु, तपाईँहरू पनि हुनुहुन्छ, तपाईँहरू यस्ता विदेशतिर लाग्ने चक्कर छोडेर तपाईँहरू गाई पाल्नतिर लाग्नुहोस्, तपाईँहरूको उन्नति प्रगति हुनेर हुँदै जानेछ। विदेशमा गएर कतिको अङ्गभङ्ग भएको देखाएको छु, म आफैले भोगेर पनि आएको छु। यस्ता उहरूबाट तपाईँहरू यहीँ नेपालमा केही गर्नु गाई पाल्नुभयो भने तपाईँहरूलाई अवश्य पनि ऊ हुनेछ।
समय दिनुभयो, धन्यवाद।
हस्, धन्यवाद।
चितवन रत्नगरका गाईपालक किसान विष्णुपुरीसँगको कुराकानी सँगै आजको लागि कार्यक्रमको समय सकिन लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलिउदो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै उज्यालोका चितवन सहकर्मी राधेश्याम खतिवडा र म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छौ। नमस्कार।